الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله فرمان مصطفى صلى الله تعالى عليه وسلم تم اپنی مجلسوں کو مجھ پر درود پڑھ کے آراستہ کرو کہ یہ بروز قیامت تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ۔ پروگرام ہے انسان ایک حیرت انگیز تخلیق، اور موضوع ہے، اس سے پہلے ہم قرآن مجید کی ایک آیت مبارکہ سے برکتیں حاصل کرتے ہیں، سن لیتے ہیں۔ فرمایا، کیا ان کے پاؤں ہیں جن سے یہ چلتے ہیں، یا ان کے ہاتھ ہیں جن سے یہ پکڑتے ہیں، یا ان کی آنکھیں ہیں جن سے یہ دیکھتے ہیں، یا ان کے کان ہیں جن سے یہ سنتے ہیں؟ تم فرما دو کہ اپنے شریکوں کو بلا لو، پھر میرے اوپر اپنا داؤ چلاؤ اور مجھے مہلت نہ دو، بے شک میرا مددگار اللہ ہے جس نے کتاب اتاری اور وہ صالحین کی مدد کرتا ہے۔ سورۃ الاعراف کی ان تین آیات مبارکہ میں مختلف اعضاء بدن کا ذکر کیا گیا، ڈفرنٹ آرگنز آف باڈی، اور انہی میں سے ایک عضو، ایک آرگن ہمارا آج کا موضوع ہوگا۔ اس آیت کی تفسیر میں مفتی قاسم عطاری صاحب دامت برکاتہ العالیہ تفسیر سیرات الجنان شریف میں فرماتے ہیں کہ انسان کی قدرت کا دار و مدار ان چار اعضاء پر ہے، یعنی دیز فور آرگنز آر ویری امپورٹنٹ، اٹس ہینڈ، یور فیٹ، یور ایئر اینڈ یور آئیز، یہ ہاتھ، پاؤں، کان اور آنکھیں، جبکہ بتوں کے یہ اعضاء نہیں ہیں۔ انسان تو ان اعضاء کی مدد سے اپنے تمام امور میں کوئی نہ کوئی مدد لیتا ہے، دیز آرگنز آر اے بگ اسسٹنس، بٹ آئیڈلز جو بت ہیں ان کے یہ اعضاء نہیں ہوتے۔ لہذا انسان بذات خود ان عاجز بتوں سے تو افضل ہوا، کیونکہ چلنے، پکڑنے، دیکھنے اور سننے کی طاقت رکھنے والا یہ انسان ان بتوں سے افضل ہے جو ان صلاحیتوں سے محروم ہیں۔ لہذا انسان ہر حال میں ان بتوں سے سپیریئر ہے، کہ بت تو پتھروں کے اور درخت کے، یعنی لکڑی کے بنے ہوتے ہیں، کسی کو نفع یا نقصان نہیں پہنچا سکتے۔ تو جب ان میں وہ قوت اور طاقت بھی نہیں ہے تو تم پھر ان کو کیوں پوچھتے ہو، کیسے پوچھتے ہو، کیا لاجک ہے اس کے پیچھے، اور اپنے سے کم تر کو پوچھ کر کیوں ذلیل ہوتے ہو؟ ہمارا آج کا جو موضوع ہے وہ ہوگا انسانی ہاتھ، ہیومن ہینڈز۔ یہ ایک بہترین عضو ہے، ہر عضو ہی بہترین ہے، اس کی اپنی ایک امپورٹنس ہے، لیکن یہ زیادہ استعمال ہونے والے اعضاء میں سے ہے۔ یہ دیکھیے، یہ دو ہاتھ ہیں، ان میں سے آٹھ انگلیاں ہیں، دو انگوٹھے ہیں، اور کتنی پیاری انجینئرنگ آپ کو یہ لگے گی۔ ہم اپنے پروگرام میں آج انشاءاللہ عزوجل انسانی ہاتھ کی اناٹمی کے بارے میں اور اس کی میڈیکل سائنس کے حوالے سے بڑی حیرت انگیز اور دلچسپ معلومات آپ سے شیئر کریں گے۔ دیکھیے، یہ آٹھ انگلیاں ہیں، دو انگوٹھے ہیں، انگوٹھے انگلیوں سے دور ہیں، اور اگر ہم چاہیں تو اس کو جوڑ لیں اور یہ دعا کے لیے ہاتھ اٹھ گئے، یا پیالہ بن گیا، کوئی پانی یا کوئی لیکوڈ ڈالے اس کو پینے کے لیے، اور چاہیں تو اس کو توڑ لیں اور مکہ بنا لیں اپنے ڈیفینس کے لیے، اپنے دفاع کے لیے۔ اب جتنے بھی بڑے سے بڑے انجینئر، ڈرافٹس مین، آرکیٹیکچر کو آپ یہ آٹھ انگلیاں اور دو انگوٹھے دے دیں، جس انداز سے یہ ایڈجسٹ ہو چکے ہیں، جس انداز سے یہ ارینج ہو چکے ہیں، کوئی بھی اس سے بہتر انداز سے ان کو ارینج نہیں کر سکتا۔ یہ بہت ہی زبردست ارینجمنٹ ہے۔ یاد رکھیے، میڈیکل پوائنٹ آف ویو سے انسانی ہاتھ کے چار سیگمنٹس ہوتے ہیں، فور سیگمنٹس۔ سب سے پہلے فنگرز، دیز آر دا ڈیجٹس، یہ انگلیاں ہیں جو ہتھیلی سے اگتی ہوئی اوپر کی طرف جا رہی ہیں، دے آر جسٹ گروئنگ فرام یور پام اینڈ دے آر گوئنگ اپورڈز، اور یہ انگلیوں کی مدد سے ہی ممکن ہے کہ ہم چھوٹی چھوٹی چیزوں کو پکڑ لیتے ہیں۔ پام، ہتھیلی، یہ ہاتھ کا درمیانی حصہ، ऑपिस्थेनर, ये बैक वाला हिस्सा, इसको ऑपिस्थेनर कहा जाता है। यहां पे आप देख सकते हैं, आपको नजर भी आता होगा, वेन्स, खून ले जाने वाली नालियों की एक नेटवर्क है, बहुत ज्यादा यहां पर मौजूद है। और रिस्ट, ये बाजू और हाथ के दरमियान ये कलाई एक कनेक्शन है, ये हाथ को बाजू से जोड़ती है और इसकी मदद से हाथ मूव करता है, हिलता है। अगर हम उंगलियों की बात करें तो इंसान के पास, सिर्फ इंसान के पास ये सलाहियत मौजूद है कि वो अपने अंगूठे को यूं उंगलियों से मिला सकता है, यूं मिला सकता है, यूं मिला सकता है। और इस सलाहियत की वजह से इंसान बहुत से हुनर उसके पास होते हैं और बहुत से टूल्स को, बहुत से आलात को, औजार को वो इस्तेमाल कर सकता है। कुरान मजीद में उंगलियों का जिक्र आया, सूरतुल बकरा में फरमाया, या इनकी मिसाल आसमान से उतरने वाली बारिश की तरह है जिसमें तारीकियां और गरज चमक है, ये जोरदार कड़क की वजह से मौत के डर से अपने कानों में उंगलियां ठोंस रहे हैं, हालांकि अल्लाह काफिरों को घेरे हुए है। फिर फरमाया कुरान मजीद में, क्या आदमी ये समझता है कि हम हरगिज उसकी हड्डियां जमा ना फरमाएंगे? क्यों नहीं, हम इस बात पर कादिर हैं कि उसकी उंगलियों के पोरों तक को ठीक कर दें। फिंगरप्रिंट्स, एंड यू नो द कॉन्सेप्ट ऑफ फिंगरप्रिंट्स, इट हैज रेवोल्यूशनाइज्ड द एंटायर वर्ल्ड। दिस इज द आइडेंटिफिकेशन, उंगलियों के निशानात ये यूनिक होते हैं। इसका मतलब यह है कि दुनिया में किसी और के ऐसे फिंगरप्रिंट नहीं होंगे जैसे आपके हैं। ये रिजेस, अगर आप देखें उंगली के ऊपर छोटे छोटे उभार होते हैं ना, और लाइंस बड़ी होती हैं, रिजेस इनको कहा जाता है। इनके बारे में कॉन्सेप्ट ये भी है कि ये ग्रिप करने में काम आता है। हमने टायरों के ऊपर देखा होगा ऐसे निशानात पड़े होते हैं ना, टायरों के ऊपर भी निशान होते हैं, ये रोड ग्रिप के लिए होते हैं। तो इंसान के ऊपर ये जो है ये ग्रिप करने के लिए है। बहरहाल ये रिजेस, ये लाइनें, दो जुड़वां पैदा जो बच्चे होते हैं उनकी भी एक जैसी नहीं होती। और आजकल दुनिया में जो बहुत ज्यादा लफ्ज इस्तेमाल होता है, बायोमेट्रिक्स, यानी इसका मतलब क्या होता है? इसका मतलब यह है कि इंसान की शनाख्त के लिए उसके फिजिकल कैरेक्टरिस्टिक्स को इस्तेमाल किया जाए। यानी आप फिंगरप्रिंट्स के जरिए इंसान की शनाख्त करते हैं, या आई के रेटना के जरिए, आंखों के जरिए, या कोई बिहेवियरल कैरेक्टरिस्टिक होता है रवैयों के जरिए इंसान की शनाख्त की जाती है। अब देखते हैं, मोबाइल फोन के ऊपर भी फिंगरप्रिंट लगता है या रेटना आइडेंटिफिकेशन होती है, फिर मोबाइल का लॉक खुल जाता है और सिर्फ आप ही देखेंगे तो खुलेगा आपका मोबाइल, किसी और की आंख से नहीं खुलेगा। तो जहां हमारा हाथ लगता है वहां पर उंगलियों के निशानात आ जाते हैं। और जुराइम की तफ्तीश में, क्रिमिनोलॉजी जो बहुत बड़ा सब्जेक्ट है जिसमें जुराइम का पता चला जाता है, इन्वेस्टिगेशन की जाती है, उसमें ये बायोमेट्रिक्स और उसकी जो सब कैटेगरी है फिंगरप्रिंट्स, इसकी बड़ी अहमियत है। जहां हाथ लग जाता है इंसान का, उंगलियों के निशानात वहां पर आ जाते हैं, फिर उन निशानात को उठा लिया जाता है और फिर खास तरीके से हाथों के साथ मैच किया जाता है और यूं मुजरिम की निशानदेही की जाती है। तो फिंगरप्रिंट्स की अगर मुख्तसर तारीफ की जाए तो वो ये है कि आप अपनी उंगली पर या अंगूठे पर इंक लगाएं और फिर उस इंक वाली उंगली को आप पेपर पे रखें और उठाएंगे तो जो प्रिंट वहां पड़ जाएगा उसे फिंगरप्रिंट कहा जाता है। एक अंदाजे के मुताबिक मां के पेट में बच्चे के फिंगरप्रिंट्स हमल के 19वें हफ्ते में बन जाते हैं, यानी मुद्दत हमल का जो हाफ होता है तो ये फिंगरप्रिंट्स बन जाते हैं, और उसी वक्त में पैंक्रियास यानी लबलबा भी बन जाता है। और जब आप पैदा होते हैं, पैदा होने के बाद से लेकर मरते दम तक ये आपकी सिग्नेचर आइडेंटिटी रहती है, आपके फिंगरप्रिंट्स तब्दील नहीं होते। हाँ, कभी कभार ऐसा हो जाता है कि इंसान की उम्र जब ज्यादा हो जाती है तो प्रिंट्स उसके सही तरह आते नहीं, लेकिन पहचान यही रहती है। फिंगरप्रिंट्स को जुराइम के निशानदेही के लिए इस्तेमाल करना ये 1892 में शुरू हुआ, और पिछले 100 साल में साइंस ने जो तरक्की की, कंप्यूटर्स, इंफॉर्मेशन टेक्नोलॉजी, और बिलखसूस जिस तरीके से क्रिमिनोलॉजी ने तरक्की की, तो अब फिंगरप्रिंट्स को कंप्यूटर्स और सॉफ्टवेयर की मदद से ज्यादा अच्छे अंदाज से कंप्रिहेंड किया जा रहा है। اور ہر جگہ یہ استعمال ہو رہے ہیں. ہم سب جانتے ہیں آفس میں حاضری لگانی ہو یا پھر کوئی چیز خریدنی ہو, آئیڈینٹیٹی کارڈز ہوتے ہیں, موبائل فون خریدنے ہوتے ہیں, سم خریدنی ہوتی ہے, تو ہر جگہ پر شناخت کے لیے فنگر پرنٹس ایز اے بایو میٹرک آئیڈینٹیفیکیشن استعمال ہوتے ہیں. سو بایو میٹرک از اے بایولوجیکل فزیکل اینڈ بیہیویئرل کریکٹرسٹک وچ وی یوز فار آئیڈینٹیفیکیشن. آئیز ہیں, وائس پیٹرن بھی استعمال ہوتا ہے, آپ نے نوٹ کیا ہوگا کہ آواز وہ بھی یونیک ہوتی ہے انسان کی, فیشل پیٹرنز بھی جو اس کے چہرے کی ساخت ہے وہ بھی. تو اب یہاں کیسی حیرانی کی بات, دیکھیے کہ دنیا میں اس وقت 7.5 ارب سے زیادہ افراد بستے ہیں اور کوئی دو ایسے نہیں ہیں جن کے فنگر پرنٹ آپس میں ملتے ہوں, اور دنیا میں جتنے بھی زیبرا ہیں ان میں بھی کوئی دو ایسے نہیں ہیں جن کی دھاریاں آپس میں ملتی ہوں. صرف یہ 2021 کی بات نہیں ہے کہ 2021 کے اندر لوگ جو ہیں ان کے آپس میں فنگر پرنٹ نہیں ملتے, بلکہ 1950 میں جو لوگ رہتے تھے ان کے فنگر پرنٹ 2021 والوں سے نہیں ملتے, 1700 میں جو رہتے تھے ان کے فنگر پرنٹ 1950 والوں سے نہیں ملتے. کیسی زبردست قدرت ہے, کتنا کمال ہے, کتنی صفائی ہے, کتنی پریسیشن ہے, اور امپیکیبل انجینئرنگ ہے. اور یہاں وہ جو اعتراض کرتے تھے, اور آج بھی ایسے لوگ موجود ہیں کہ مرنے کے بعد لوگ زندہ کیسے کیے جائیں گے, دیٹ واز دا کوشچن. تو اللہ تعالیٰ فرماتا ہے قیامت میں دوبارہ زندگی ہوگی. اس پر سوال کہ کیسے ہوگی, کیونکہ لوگ تو مر کر مٹی بن جاتے ہیں اور آہستہ آہستہ ہڈیاں بھی مٹی کے اندر وہ بالکل گھل جاتی ہیں, ریزہ ریزہ ہو جاتی ہیں اور وجود بکھر جاتا ہے, تو یہ دوبارہ کیسے وجود آئے گا؟ اللہ تعالیٰ نے اس اعتراض کا خود قرآن مجید میں بیان فرمایا, کہنے لگا ایسا کون ہے جو ہڈیوں کو زندہ کر دے گا جبکہ وہ بالکل گلی ہوئی ہوں؟ اللہ تعالیٰ نے فرمایا تم فرماؤ ان ہڈیوں کو وہ زندہ کرے گا جس نے پہلی بار انہیں بنایا اور وہ ہر پیدائش کو جاننے والا ہے. اب ہڈیوں سے پیدا کرنا ہو یا ہڈیوں میں موجود کسی ایک ذرے سے پیدا کرنا ہو, بلا شبہ وہو علی کل شیء قدیر, اللہ تعالیٰ ہر شے پہ قدرت رکھتا ہے. انسانی ہاتھ کے حوالے سے کچھ جدید تحقیقات اور سن لیتے ہیں. گلاسکو یونیورسٹی کی یہ تحقیق ہے کہ انسان کا ہاتھ جو کہ ظاہری بات ہے اپیرنٹلی بہت زیادہ انرجیٹک اور بہت زیادہ ایکٹیو عضو ہے انسان کے, تمام اعضاء کی اپنی اہمیت ہے, لیکن مدنی چینل کے ناظرین آپ جانتے ہیں ہاتھ کتنے ضروری ہیں, ہاتھوں کی صفائی تو آج کل بہت امپورٹنٹ ہے. عالمی وبا کے ان دنوں میں ہاتھوں کی صفائی کے اوپر کتنا اصرار کیا جاتا ہے, اور ہمارے آقا صلی اللہ تعالیٰ علیہ وسلم کا تو فرمان ہے کھانے سے قبل کھانے کا وضو کر لو, کھانے کے بعد ہاتھ دھو لیے جائیں, جب آپ گھر سے باہر جائیں واپس آئیں ہاتھ دھو لیں, واش روم یوز کریں ہاتھ دھو لیں, جانور وغیرہ کو آپ مینیج کرتے ہیں ہاتھ دھو لیں, اسی طریقے سے جب آپ کٹنگ کرتے ہیں اور کوکنگ وغیرہ کرتے ہیں ہاتھ دھو لیں. ہاتھوں کی مسلسل صفائی جو ہے وہ بڑی زبردست ہائیجینک میجر ہے, اور جب مختلف کلچرز اور ثقافت اس کو پروموٹ نہیں کرتے تھے, ہمارے آقا صلی اللہ علیہ وسلم نے صفائی کو نصف ایمان ارشاد فرمایا. نمبر ون, ہاتھ نیچرل انجینئرنگ کا انتہائی خوبصورت اور پیچیدہ شاہکار ہے, دے آر دا ماسٹر پیس. نمبر ٹو, اس سے نہ صرف انسان کی گرپ مضبوط ہوتی ہے بلکہ چھوٹی چھوٹی چیزوں کو بہت بہترین انداز سے سنبھالنے کی بھی طاقت ہاتھ کے ذریعے ممکن ہوئی. اور ہاتھ تو بہت سے جانداروں کے پاس ہے, لیکن جیسے کمالات انسانی ہاتھ کے ہیں کسی اور جاندار کے پاس ایسے کمالات نہیں ہیں. جانور عام طور پہ اپنا سر جھکا کر زمین کی طرف لے جاتے ہیں اور کھانا کھاتے ہیں, لیکن انسان زمین سے اٹھاتا ہے کھانا اپنے ہاتھ کے ذریعے اور منہ تک لے جاتا ہے. یعنی ایک معنی اس کا یہ بھی لیا جا سکتا ہے کہ اگر انسان کا سر جھکے تو صرف اللہ کی بارگاہ میں جھکے. اور یہ جو انسان ہاتھ میں جو پٹھے ہیں مسلز ہیں, ان کی ارینجمنٹ جس طریقے سے یہ جڑے ہوئے ہیں یہ بڑی حیران کن ہے. یاد رکھیے ہمارے ہاتھ کی حرکات وہ صرف ہاتھ میں موجود پٹھوں کی وجہ سے نہیں ہوتی, انگلیاں اتنی مضبوط نہیں ہیں انسان کی. جب بھی آپ کوئی چھوٹی سی چیز بھی پکڑتے ہیں نا, یاد رکھیے انگلیاں, ہاتھ کی پشت اور یہ فور آرم, یہ جو ہاتھ کا اگلا حصہ ہے اور یہ یہاں تک, یہ سارا کا سارا ہاتھ اس کوشش میں, یہ سارے پٹھے اس میں انوالو ہوتے ہیں. حتیٰ کہ میں نے ایک گھڑی بھی اگر پکڑی ہے तो ये सारे के सारे पट्टे इसमें इन्वॉल्व हैं। आपने नोट किया होगा अक्सर औकात एक जगह पर दर्द हो तो कई जगहों पर महसूस होती है, इसे रेफरल पेन कहते हैं। आमतौर पर कान में दर्द हो रही होती है, आप डॉक्टर के पास जाते हैं, डॉक्टर साहब कहते हैं कान में कुछ नहीं है, दांत में अकल दाड़ जो होती है उसमें प्रॉब्लम है, तो वहां से दर्द यहां पर आ रही है, इसे रेफरल पेन कहते हैं। सारे पट्टे आपस में जुड़े हुए हैं। तो जब भी आप कुछ ये काम करने लगते हैं, ये उंगली से लेकर कंधे तक सारे पट्टे इसमें इन्वॉल्व होते हैं। ये टेंडन्स होते हैं, लिगामेंट्स होते हैं, हड्डियां होती हैं, जॉइंट्स होते हैं। तो जिस तरह आप कोई ऊंचाई या पहाड़ पे चढ़ते हैं तो हाथ की ग्रिप से पकड़ते हैं उसको, दरख्त पे चढ़ा जाता है, तो ये सारे मसल इस्तेमाल होते हैं। याद रखिएगा ये अंगूठा ये अहम तरीन है, और आपके हाथ की सलाहियत 40% ये अंगूठे की वजह से है। और हमारे हाथ की जो जिल्द है ये भी बहुत सेंसिटिव होती है, बहुत ज्यादा हुसास होती है, क्योंकि जब आपका हाथ किसी जगह पे लगता है वो जगह नरम है, सख्त है, खुरदरी है, गीली है, ये फौरन हमें पता चल जाती है जब हमारा हाथ लगता है, खासतौर पे गर्म है या ठंडी है। तो उंगलियों पर बहुत स्पेशलाइज्ड किस्म के रिसेप्टर लगे होते हैं, ये सेंसर्स हैं, जिस तरह आपके मोबाइल में सेंसर्स होते हैं। आप हाथ सामने से ले आए तो व्हाट्सएप पर चलने वाली कॉल रुक जाती है, व्हाट्सएप पर चलने वाला मैसेज रुक जाता है, ये सेंसर्स होते हैं जो अल्लाह की तरफ से हाथ में मौजूद है। और फैट्स की चिकनाई की एक लेयर है जिसके ऊपर बड़े आराम से इनको रखा गया है। और ये उंगलियों में मौजूद रिसेप्टर्स ये लाइट को, रोशनी को और प्रेशर को, दबाव को, छूने को, दर्जा हरारत को, दर्द को, सब को महसूस करते हैं। और फिर ये नाखून, मदनी चैनल के नाज़रीन गौर कीजिए, इंसान के नाखून कितनी जबरदस्त ये चीज है। एक महीने में आपके नाखून 3.47 मिलीमीटर बढ़ते हैं, यानी अगर किसी का पूरा नाखून टूट जाए तो उसे 6 माह लगेंगे पूरा नाखून दोबारा उगने में। तो इंसान के बाल और नाखून एक ही चीज से बने होते हैं जिसको कैरेटिन कहा जाता है। ये एक प्रोटीन है जो मुर्दा खलियों से बनी है, इसीलिए जब आप नाखून को और बालों को काटते हैं तो आपको दर्द नहीं होती, क्योंकि ये मुर्दा खलियों से बनी है। परिंदों के पर और घोड़े के पांव के नीचे जो हूव्स होती हैं वो भी इसी मादे की बनी है, इसीलिए जब परिंदों के पर काटे जाते हैं उनको भी दर्द नहीं होती, और घोड़े के जब नीचे नाल उसका जो फुट जो जूता होता है वो डाला जाता है उसको भी वहां दर्द नहीं होती। तो मर्दों के जो नाखून है वो औरतों के नाखूनों की निस्बत तेजी से बढ़ते हैं। नाखून गर्मियों में ज्यादा तेजी से बढ़ते हैं, सर्दियों में कम स्पीड होती है। नाखूनों से पसीना नहीं निकलता। अंगूठों के नाखून सबसे कम रफ्तार से बढ़ते हैं, और ये नाखून ना सिर्फ उंगलियों की टिप्स की हिफाजत करते हैं बल्कि ये पूरी उंगली के ऊपर एक शेल्टर की तरह होते हैं। याद रखिए पानी ज्यादा पीने से नाखूनों की सेहत अच्छी होती है, और साइंसदान ये कहते हैं कि अल्लाह ताला ने जो इंसान के बाल और नाखून बनाए ना, इनमें खास सलाहियत है। बालों से और नाखूनों की तब्दीली से, उनकी हालत अगर तब्दील हो रही हो तो जिस्म में छुपी किसी बीमारी का पता चलता है। मिसाल के तौर पे नाखून टूट रहे हैं, खुरदरे हो रहे हैं, कमजोर हो रहे हैं, इसका मतलब है खुराक सही नहीं है। और आपने देखा होगा नाखूनों के ऊपर एक सफेद रंग का बना होता है ना, उसको इसे कहते हैं फिंगर नेल मून, यानी चांद फिंगर नेल का। अगर किसी का ये नहीं है तो घबराने की जरूरत नहीं है, क्योंकि हो सकता है ये आपकी जिल्द के अंदर छुपा हो। और अगर ये था और फिर आपके सामने डिसअपीयर हुआ, गुम गया, तो फिर इसमें आयरन की कमी और गजाई कमी की निशानदेही हो सकती है। नाखून में होती हुई तब्दीली को जरूर महसूस करें, नाखून पीले पड़ रहे हैं, नाखून में नरमी आ रही है, ब्रिटल हो रहे हैं, निशानात पीले रंग के या काले रंग की धारियां पड़ रही हैं, तो ये जिस्म में होने वाली किसी बड़ी तब्दीली की निशानी हो सकती है, फौरन डॉक्टर से रुजू करें। तो हमारे जिस्म में अगर कोई चीज की कमी हो या कुछ ऐसी बात हो तो बालों और नाखूनों से इसका इजहार हो जाता है। कैसा जबरदस्त निजाम है मदनी चैनल के नाज़रीन। कुरान मजीद में इरशाद हुआ, उसने आसमान और जमीन हक के साथ बनाए और तुम्हारी सूरतें बनाई तो तुम्हारी अच्छी सूरतें बनाई और इसी की तरफ फिरना है, दीगर मखलूक के मुकाबले में तुम्हारी सूरत अच्छी बनाई। एहसान के शुक्रिया में तुम पे यह लाजिम है कि तुम अपनी सीरत भी अच्छी बनाओ, नीज कयामत के दिन तुम्हें उसकी बारगाह में लौट कर जाना है, तो तुम अपने बातिन को अच्छा कर लो ताकि अजाब के जरिए तुम्हारे जाहिर को वो मसख ना करे। तो बहरहाल اگر ہم زیادہ سبزیاں اور پھل کھائیں گے، مناسب مقدار میں گوشت، پراپر پانی پئیں گے تو ناخنوں کو وائٹمن منرل جو چاہیے وہ ملے گی اور صحت اچھی رہے گی۔ مدنی چینل کے ناظرین، ہمارے ہاتھ میں 19 ہڈیاں ہوتی ہیں۔ ماں کے رحم میں جب بچہ چوتھے ہفتے میں داخل ہوتا ہے تو یہ وہ وقت ہے جب کروڑوں خلیے سیلز بن رہے ہوتے ہیں اور آہستہ آہستہ انگلیوں کے اوپر ٹینڈن بنتے ہیں اور پورا ہاتھ بن جاتا ہے، اور دنیا میں آنے کے بعد ننھے ننھے ہاتھوں سے بچہ چیزوں کو پکڑتا ہے۔ اور اب ہاتھوں کا جو دماغ سے تعلق ہے یہ بڑا بہترین ہے۔ اب دیکھیے، اس ہاتھ سے ہم کام کرتے ہیں، کھیلتے ہیں، پیار سے کسی کو چھوتے ہیں، سیکھتے ہیں، رابطہ کرتے ہیں، شاندار چیزیں بناتے ہیں۔ تو ہاتھ کا اور جذبات کا بڑا گہرا تعلق ہے۔ ہاتھ بھی بولتے ہیں، کہا جاتا ہے اگر آپ مٹھی بنا لیں تو اس کا مطلب پوری دنیا کے اندر ایک ہی ہے کہ طاقت کا، استحکام کا اظہار کیا جا رہا ہے۔ اور پوری کی پوری یہ تو ایک لینگویج ہے جس کو باڈی لینگویج کہا جاتا ہے۔ ہاتھ کے اشارے کے ذریعے ہم بات کرتے ہیں، سمجھاتے ہیں کسی کو، یا کئی ایسی چیزیں ہوتی ہیں جو کہ ہاتھ کے اشاروں سے بتائی جاتی ہیں۔ مثال کے طور پہ یوں ہاتھ رکھنا، اس کا الگ مطلب بنتا ہے۔ ہاتھوں کو یوں رکھنا، اس کا الگ مطلب بنتا ہے۔ باڈی لینگویج کے یہ چیپٹرز ہوتے ہیں کہ مثال کے طور پہ اگر کوئی بندہ آپ کے سامنے بیٹھا ہے اور آپ باتیں کر رہے ہیں تو اپنے منہ کے اوپر اگر ایسے ہاتھ رکھ لے تو اس کا ایک مطلب یہ بھی ہو سکتا ہے کہ وہ یہ سمجھ رہا ہے کہ بس یہ آپ بات کرنا بند کریں تو میں کچھ بولنا شروع کروں۔ یعنی اسے ماؤتھ بلاک کہتے ہیں، کہ وہ بولنا چاہ رہا ہے لیکن آپ اسے بولنے نہیں دے رہے، اس نے اپنے منہ کے آگے ہاتھ رکھ لیا۔ اسی طرح کوئی ایسے اگر بیٹھا ہوا ہے تو اس کا مطلب یہ ہے کہ وہ آپ کی بات کو غور سے سن رہا ہے۔ اور اسی طرح اگر کوئی آپ کو آپ سے باتیں کرتے کرتے ایک دم سے ایسے ہاتھ رکھ لیتا ہے، اس کا مطلب وہ آپ کی باتوں میں دلچسپی نہیں لے رہا، اس نے اپنے آپ کو سکون پہنچانے کے لیے ایسے کر لیا۔ بہرحال یہ ایک اندازے ہیں جو باڈی لینگویج کے چیپٹر میں ہم سیکھتے ہیں۔ ہر جگہ پر یہ اندازے صحیح نہیں ہوتے۔ ہاتھ انسان کے بڑے زبردست، اس کو ہائنڈ لمبس بھی کہتے ہیں، ان کی مدد سے ہم کھانا کھاتے ہیں، کام کرتے ہیں۔ کوشش کرنی چاہیے کہ اپنے ہاتھوں کو صاف رکھیں۔ جیسے ہم نے پہلے کہا، صفائی نصف ایمان ہے، اور یہی ہمارے آقا صلی اللہ تعالیٰ علیہ وسلم کا فرمان ہے کہ اپنے ہاتھوں کو صاف رکھا جائے، بالخصوص کھانے سے پہلے اور کھانے کے بعد کا وضو ضرور کر لیں۔ ہاتھوں کے ذریعے کسی کی مدد کیجئے۔ یہ ہاتھ مظلوم پر ظلم کے لیے نہیں بلکہ مظلوم کی مدد کے لیے اٹھے۔ یہ ہاتھ قرآن مجید اٹھانے کے لیے، یہ ہاتھ کسی کو سہارا دینے کے لیے اٹھیں، تاکہ یہ ہاتھ جب قیامت کے دن گواہی دیں تو وہ گواہی ہمارے حق میں اچھی ہو اور ہمارا فائدہ ہو۔ مدنی چینل کے ناظرین، آپ دیکھ رہے ہیں مدنی چینل، جو کہ 100% مدنی چینل ہے، اسلامک چینل ہے۔ آپ مدنی چینل دیکھتے رہیے، انشاءاللہ عزوجل معلومات سے بھرے اسلامک پروگرامز آپ کو دیکھنے کو ملیں گے۔ اللہ تعالیٰ کی بارگاہ میں دعا ہے جو کچھ سنا اس پر عمل کی توفیق عطا فرمائے۔ آمین۔ بجاہ نبی الامین صلی اللہ تعالیٰ علیہ وسلم۔